यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तारूढ़ गठबन्धनको आग्रह। सुशासन, स्थायित्व र विकासका लागि बनेको सत्ता गठबन्धन अझै अघि बढ़ने, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा नेपालद्वारा रूसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान। राष्ट्रिय सभाका 20 जना सांसदको पदावधि आजदेखि सकिँदै। नेपाल आयल निगमद्वारा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि पेट्रोल, मट्टीतेल र डिजलमा प्रति लिटर 5 रूपियाँका दरले मूल्य वृद्धि। युक्रेनका राष्ट्रपतिद्वारा सार्थक वार्ताका लागि रसियासँग आग्रह र रसिया र युक्रेन सर्वसाधारणलाई उद्धार गर्न सीमा क्षेत्रमा मानवीय मार्ग खोल्न सहमत।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनमा आबद्ध 4 दलका शीर्ष नेताको बैठकले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो। लामो समयदेखि एमाले संसद अवरूद्ध गर्दै आएको छ। बैठकबारे जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसदप्रति नकारात्मक धारणा बन्न सक्ने भएकाले गम्भीर हुन एमालेलाई आग्रह गरिएको बताउनुभयो।
विकसित राजनैतिक परिस्थितिको बारेमा सरकारको के भूमिका रहने, गठबन्धन दलहरूको के भूमिका रहने र कसरी हामी अगाडि बढ्ने, यसै विषयमा छलफल केन्द्रित र धेरै कुराहरू छलफल गर्न चाहन्छौँ। ती छलफलहरू हामी आआफ्नो दलहरूमा पनि छलफल गर्छौँ र गठबन्धनमा पनि छलफल गरेर अगाडि बढ्छौँ। र अहिले लामो समयदेखि सार्वभौम संसद सञ्चालन हुन सकेको छैन, यो अवरुद्ध छ। यो अवरुद्ध भएको कारणले बैठकले प्रमुख प्रतिपक्षी दललाई संसदलाई सञ्चालन गरेर राष्ट्रका यावत समस्याहरूको बारेमा संसदमा छलफल गर्ने वातावरण
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्नका निमित्त योगदान गर्नुभएका सबै दलका नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीले अहिलेको सत्ता गठबन्धन मुलुकमा सुशासन, स्थायित्व र विकासका लागि बनेको उल्लेख गर्नुहुँदै गठबन्धन अझै अघि बढ़ने बताउनुभयो। उहाँले एमसीसीको कार्यान्वयन गरी 5 वर्षभित्रमा ट्रान्समिशन लाइन र अन्तर्राष्ट्रिय स्तरको सड़क निर्माण गर्ने लक्ष्य पूरा गरी मुलुकको गरीबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढ़ाउन र त्यसलाई समयमै सम्पन्न गर्न गठबन्धन दलबीचमा अहिले झैं एकता अपरिहार्य रहेको कुरामा बैठकमा छलफल भएको बताउनुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा भएको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ, त्यसै गरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डाक्टर बाबुराम भट्टराई तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो। सत्तारूढ़ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टीको 8 औं महाधिवेशनपछि पटक पटक स्थगित हुँदै आएको माओवादी केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो। बैठक आज बिहान 11 बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ। सर्वोच्च अदालत संवैधानिक इजलास आज बस्दैछ। संवैधानिक विवादका मुद्दाहरूको सुनवाई गर्ने इजलास गत असोज 13 गतेदेखि बस्न सकेको छैन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा विरूद्ध न्यायाधीश र नेपाल बार एसोसिएशनले आन्दोलन गरेपछि इजलास ठप्प बनेको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजदेखि संवैधानिक इजलास नियमित हुने जानकारी दिनुभयो। राष्ट्रिय सभामा 20 जना सदस्यको पदावधि आज सकिँदैछ। गोला प्रथाका आधारमा 4 वर्ष कार्यकाल पूरा भई उहाँहरू आज विदा हुन लाग्नु भएको हो। कार्यकाल पूरा गर्ने सबैभन्दा बढ़ी सांसद नेकपा एमालेका हुनुहुन्छ। एमालेकी कोमल ओली, अगम प्रसाद बान्तवा राई, कविता बोगटी, चक्र प्रसाद स्नेही, नयन कला ओझा, परशुराम मेघी गुरूङ, रामलखन चमार र सुमनराज प्याकुरेलको आज पदावधि सकिँदैछ। त्यस्तै नेकपा माओवादी केन्द्रका खिम बहादुर विक, जीवन बुढ़ा, दीनानाथ शर्मा, शशिकला दाहाल, नेकपा एकीकृत समाजवादीकी उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी झिसी र शेरबहादुर कुँवरको कार्यकाल आज सकिँदैछ। त्यस्तै नेपाली कांग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल पूरा हुँदैछ। यस्तै मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिँदैछ। छ वर्ष कार्यकालका लागि निर्वाचित 19 सदस्यले भोलि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा समक्ष शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा नेपालले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ। न्यूयर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुक भारत र चीन भने मतदानमा सहभागी भएनन्। प्रस्तावमा नेपाल र अमेरिका सहित विश्वभरका 141 मुलुकले पक्षमा मतदान गरेका छन्। विपक्षमा विभिन्न 5 मुलुकले मतदान गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीन सहित विभिन्न 35 मुलुकले प्रस्तावको पक्ष र विपक्ष दुवैमा मतदान गरेनन्। राष्ट्रसंघमा 193 सदस्य मुलुक रहेका छन्। नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूले राष्ट्रसंघीय मंचहरूमा युक्रेनलाई समर्थन गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। काठमाण्डुस्थित बौद्धनाथ स्तूपामा हिजो साँझ आयोजित ती प्रचलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले संयुक्त राष्ट्रसंघको महासभा र मानवाधिकार परिषद लगायतका मंचहरूमा नेपालले युक्रेनप्रति देखाएको समर्थन प्रशंसायोग्य रहेको बताउनुभयो। नेपालका लागि युरोपेली संघका राजदूत नोना डुप्रेले विषम परिस्थितिलाई आकलन गर्दै युक्रेनलाई नेपालले देखाएको समर्थनका लागि संघ आभारी रहेको बताउनुभयो। दीप प्रज्वलन कार्यक्रममा सहभागी अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड, युरोपेली संघ, जापान, दक्षिण कोरिया लगायतका देशका राजदूतहरूले युक्रेनमा युद्धको अन्त्य र शान्ति पुनर्वहालीका लागि प्रार्थना गर्नुभएको थियो।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि स्वागत छ। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि 8 अर्ब 11 करोड़ बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोतको सुनिश्चितताको पत्र पठाएको जानकारी दिनुभयो। आयोगले स्थानीय तहको निर्वाचनका लागि 8 अर्ब 95 करोड़ रूपियाँ बजेटको व्यवस्था मिलाइदिन यसअघि आग्रह गरेको थियो। आयोगले माग गरेभन्दा कम बजेटको सुनिश्चितता भए पनि निर्वाचनका लागि आवश्यक रकमको कुनै कमी हुन नदिने प्रतिबद्धता सरकारबाट व्यक्त भएको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका विभिन्न 80 राजनैतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ। निर्वाचनमा सहभागी हुने दलहरूको नाम यही फागुन 26 गतेभित्र प्रकाशन गरिने पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस मध्यपुर थिमी नगर समिति भक्तपुरले हिजो आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले आगामी वैशाख 30 गते हुने निर्वाचनमा विगतलाई समीक्षा गरी मतदान गर्न आग्रह गर्नुभयो। कुनै पनि देशको सैन्य रणनीति नेपाललाई अस्वीकार्य हुने स्पष्ट पार्नुहुँदै महामन्त्री शर्माले एमसीसीमा सैन्य रणनीति नरहेको पनि प्रश्न पार्नुभयो। उहाँले जनताले स्थिर र बलियो सरकार चाहिरहेको अहिलेको अवस्थामा एमालेलाई फेरि बहुमत दिए 5 वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको टिप्पणी पनि गर्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। धुलीखेलमा हिजो आयोजित कार्यक्रममा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बताउनुभयो। उहाँले आम नेपाली जनताको चाहना अनुसार सबै दलले जनताको हित हुने गरी राष्ट्रिय सहमतिको वातावरण बनाई अघि बढ़नुको विकल्प नभएको बताउनुभयो। नेता सिंहले विपक्षी दल नेकपा एमाले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने सुझाव दिनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि निगमको संचालक समितिको बैठकले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर 5 रूपियाँका दरले वृद्धि गरेको हो। मूल्य बढ़ेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर 150 रूपियाँ भएको छ। त्यसै गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर 133 रूपियाँ पुगेको आयोगले जनाएको छ। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर 10 रूपियाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर 100 अमेरिकी डलर वृद्धि गरेको जनाएको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत राखिएको जानकारी दिएको छ। देशभर हिजो 105 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो देशभर 4924 जनाको नमूना परीक्षण गरिएको थियो। त्यस्तै हिजो 320 जना कोरोना संक्रमण मुक्त भएको र संक्रमित मध्ये थप 3 जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। हिजो 1,24,788 जनाले कोरोना विरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर जंगहतराजले युवा लक्षित नीति बनाएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय युवा परिषद सानो थिमीले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री गहतराजले समाज र देश परिवर्तन तथा रूपान्तरणका लागि युवाहरूको विश्वास र भरोसा आवश्यक रहेको बताउनुभयो। मन्त्री गहतराजले परिषदले युवालाई सपना देखाउने र मूर्तरूप दिने नीति योजना ल्याउनुपर्नेमा जोड़ पनि दिनुभयो। नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायण दत्त भट्ट निर्वाचित हुनुभएको छ। सभापतिका प्रत्याशी प्रकाश बहादुर बमलाई 263 मत अन्तरले पराजित गर्दै भट्ट सभापतिमा निर्वाचित हुनुभएको हो। हिजो सम्पन्न मतगणना अनुसार सभापतिमा निर्वाचित भट्टले 1,359 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी बमले 1,096 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। कांग्रेस कैलालीको 2,576 मतदाता रहेकोमा हिजो भएको दोस्रो चरणको मतदानमा 2,467 मत खसेको थियो। त्यसै गरी नेपाली कांग्रेस बाँकेको सभापतिका लागि हिजो भएको मतदानमा 3 उम्मेद्वार मध्ये कसैले पनि 50% मत नल्याएपछि नारायण प्रसाद गौडेल र बादशाह कुर्मीबीच आज मतदान हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको 2 केन्द्रीय कार्यसमितिको बैठक हिजो सम्पन्न भएको छ। बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमराज गुरूङको सचिवालय सम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पारित गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो। राप्रपाको केन्द्रीय कार्यसमितिमा 251 जना सदस्य रहने र आवश्यकता अनुसार विभागको संख्या थप गर्ने विषयमा पनि निर्णय भएको राप्रपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र रूसद्वारा छिमेकी युक्रेनमा जारी आक्रमण एवं समसामयिक राजनीतिक विषयमा छलफल भएको पनि राप्रपाले जनाएको छ। मिथिलाञ्चल सहित तराई मधेशका क्षेत्रको सबैभन्दा ठूलो र लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा शुरू भएको छ। 15 दिनसम्म चल्ने मध्यमा मिथिला परिक्रमा नेपाल तथा भारतका लाखौं तीर्थयात्रीहरू सहभागी हुने पर्व हो। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
मिथिलाञ्चल सहित तराई मधेसको सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्रा मध्यमा मिथिला परिक्रमा आजबाट शुरू भएको छ। मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू नेपाल भारतको 133 किलोमिटरको दूरी खाली खुट्टा तय गर्ने गर्दछन्। 15 दिने मध्यमा मिथिला परिक्रमामा सहभागी हुनुभएका तीर्थयात्रीहरू
हामीहरू चाहिँ इटालीबाट
यो किन आउनुभएको
परिक्रमा घुम्न हो
हम अयोध्या से हैं परिक्रमा 84 कोस का करने से यही होता है जो 84 लाख से मुक्ति मिल जाती है।
हमर नाम कमल नारायण यादव घर हमर सप्तरी राज विराज सदियों से भयाल से परंपरा से हमर बापुर खेल से भयाल से धर्म क्षेत्र के धर्म है ते द्वारा हम सब आयल छी परिक्रमा करे ला।
15 पड़ाव स्थल में रात्रि विश्राम गर्दै पदयात्रा हुने मध्यमा मिथिला परिक्रमा का तीर्थयात्री नेपाल को 107 किलोमीटर तथा भारत को 26 किलोमीटर को दूरी तय करने गर्दछन्। परिक्रमा अवधि भरि प्रयोग करने खाद्यान्न लता कपड़ा सहित का सामग्री आफै बोकेर हिड्ने भएकाले यसलाई कठोर पदयात्राको रूपमा लिइन्छ। मध्यमा मिथिला परिक्रमाको महत्वको विषयमा मिथिला बिहारी मन्दिरका पुजारी राम बहादुर पाठक
यसको धेरै महत्व मिथिला महात्मा पनि यसको वर्णन छ। जति पनि तीर्थ स्थान छ त्यो सबैमा सबभन्दा मिथिलाको मध्यमा परिक्रमाको धेरै महत्व।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट भगवान राम तथा जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता सीताको डोला उठेर नगरको परिक्रमा गर्दै जनकपुर धामको हनुमानगढ़ीमा रात्रि विश्राम गर्ने चलन रहेको छ। मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू जनकपुर धामको अन्तर्गृह परिक्रमा गरेर घर फर्केपछि तराई मधेसका जिल्लाहरूमा होली खेल्ने चलन रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
जनकपुरपछि अब सिन्धुली। सिन्धुलीका पालिकाहरूमा अझै पनि इन्टरनेट र संचारको सुविधा सहज बन्न सकेको छैन। सरकारले वेबसाइट र पालिकाको आधिकारिक फेसबुक पेजमा राखेको सूचना ग्रामीण क्षेत्रका 25% नागरिकले पनि उपयोग गर्न नपाएको भेटिन्छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
स्थानीय सरकार कार्यान्वयनमा आएपछि धेरै नागरिकको अपेक्षा विकास निर्माणको काम होलान् भन्ने मात्र थिएन, इन्टरनेट र संचारको पहुँचमा नागरिकको सहभागिता बढ़लान् भन्ने सोचेका थिए, तर नागरिकको अपेक्षा अनुसार संचार सेवा सहज बनेन। गोलन्जर गाउँपालिका पाँचका श्याम रमदेल,
25% मान्छेहरूले सुविधा लिनु भएको छ गाउँपालिकाबाट, होइन लगभग 75% लगभग 70-75% ऋषिको मान्छेहरूले त्यहाँबाट त्यस्तो जानकारी सूचना नै थाहै हुँदैन।
फाइबर नेट गाउँ गाउँमा ल्याइदिने भन्दै बजेट छुट्याएका जनप्रतिनिधिले आफ्नो बाचा फुले। कमलामाई नगरपालिका 11 की अम्बिका मगर,
के के फुले हामीलाई इन्टरनेटबाट छोडिदिनुहुन्छ हामीलाई थाहा हुँदैन, नगर प्रमुखले नि फाइबर नेट राखिन्छ भनेर बजेट छुट्याउनु भएको, अहिलेसम्म फाइबर नेट पुगेको छैन।
संचार विचार जानकारी वा सूचना आदान प्रदान गरिने प्रक्रिया हो, तर सिन्धुलीका पालिकाहरूले संचारको पहुँचमा नागरिकको सहभागिता बढ़ाउन सकेका छैनन्। मरिन गाउँपालिका सिन्धुलीकी शर्मिला माझे,
स्थानीय तहले राखेको सूचना त्यो बजार एरियाको मान्छे भनेपछि वाइफाई हुने ठाउँमा त्यो मैले देखेको 30% मान्छेहरूले त्यस्तो सूचना थाहा पाउँछ।
नागरिकले मात्र होइन जनप्रतिनिधिहरूले समेत संचारको पहुँचबाट वञ्चित हुनु परेको छ। संचारको पहुँचलाई प्राथमिकतामा राखेर काम गरेका जनप्रतिनिधिले आफ्नो बाचा पूरा गर्न सकेका छैनन्। हरिहरपुरगढी गाउँपालिका सिन्धुलीका वडा अध्यक्ष अर्थात गाउँपालिका प्रवक्ता झलक माझे,
मेरो पासवर्ड ओडाएको वडा कार्यालयमा नै सुन्ने हो, हामी अहिलेसम्म पनि पालिकै पनि 00 जस्तो छ, किनभने पालिको एउटा मकनपुरको टावरले चलाउँछ, नो सर्भिस हुन्छ पालिकै भित्र एरियामा पनि, किनभने हामीले मात्र हालेर नहुने सूचनाको कुराहरू पनि अन्धभन्दै हो। हामी त
पछिल्लो समय सरकारले फाइबर नेटको सुविधालाई सहज बनाउन खोजे पनि भित्री मधेस र महाभारत श्रृंखलाले घेरेको जिल्ला सिन्धुलीमा 40% भूभाग समथर र बाँकी 60% भूभाग ग्रामीण भएकोले संचारको सेवा विस्तार सहज बन्न सकेको छैन। कम्बल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
आमा भोक लाग्यो, आमा भोक लाग्यो भने के? तेरो बाउलाई भन बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो। खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18-59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
समाचारमा स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सार्थक वार्ताका लागि आह्वान गर्नुभएको छ। युक्रेनी राष्ट्रपतिले युद्ध अन्त्य गर्न वार्ता एकमात्र उपाय भएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यसैबीच रूसी र युक्रेनी पक्षले सर्वसाधारणलाई उद्धार गर्न मानवीय सीमा क्षेत्रमा मार्ग खोल्न सहमति जनाएका छन्। रूसले युक्रेनमाथि शुरू गरेको आक्रमण आज 9 दिन पनि जारी छ। रूसले आक्रमण तीव्र पार्दै लगेको र युक्रेनी बन्दरगाह शहर खेरसनमा नियन्त्रण कायम राखेको त्यहाँका मेयरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। युद्धपछि हालसम्म 10 लाख युक्रेनीले देश छाडिसकेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विस्थापित हुनेको संख्या 1 करोड़ नाग्न सक्नेछ। यसैबीच रूसले पहिलो पटक आफ्नो तर्फको क्षति विवरण सार्वजनिक गरेको छ। रूसले युद्धका क्रममा आफ्ना 498 जना सैनिक मारिएको स्वीकार गरेको छ। युक्रेनले भने प्रत्याक्रमणका क्रममा ज्यान गुमाउने रूसी सैनिकको संख्या सयौंमा नभई हजारौंमा रहेको बताएको छ। रूसका परराष्ट्र मन्त्रीले तेस्रो विश्वयुद्ध आणविक हुन सक्ने तर त्यसका लागि रसियाले अहिले सोची नसकेको चेतावनी दिनुभएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रूसी गतिविधिबारे अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनमा रूसी गतिविधिहरूका बारेमा अनुसन्धान शुरू गरेको आईसीसीका अभियोजक करिम खानले जानकारी दिनुभयो। आईसीसी अभियोजक खानले विज्ञप्ति जारी गर्नुभई प्रमाण संकलनको काम अघि बढ़ाइएको उल्लेख गर्नुभएको छ। उहाँले आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गरी अदालतको क्षेत्राधिकार अन्तर्गत रहेको अपराधका लागि जवाबदेहता सुनिश्चित गर्न काम गरिरहेको बताउनुभयो।
नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ। प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको स्व सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो। 50 करोड अमेरिकी डलर र नेपाल सरकारको 13 करोड डलर लगानी रहेको परियोजनाको सफल कार्यान्वयनबाट आगामी 5 वर्षमा नमूना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाई छ। एमसीसी परियोजना अन्तर्गत निर्माण हुने 400 केभी क्षमताको संग्रापुर लप्सीभेदी रातमाटे हेटौडा दमौली बुटौल प्रसारण लाइन र सब स्टेशन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तर्देशीय विद्युत व्यापारका लागि कोसेढुङ्गा साबित हुने अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो। सुदूरपश्चिमको प्रमुख पर्यटक स्थल खप्तडमा हेलिटुर मार्फत 250 स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकप्टर प्रणालीसँगको समन्वयमा यही फागुन 1 गतेबाट सञ्चालन गरिएको हेलिटुर मार्फत 2 विदेशी पर्यटक तथा 248 आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिङ्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपक बहादुर खड्काले बताउनुभयो। चिसोको समयमा सुनसान जस्तै देखिने खप्तड क्षेत्रमा यसपटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कडेलले जानकारी दिनुभयो। म्याग्दीको बेनी बजारसँगै रहेको पर्वतको जलजाला गाउँपालिका 1 बाँसखर्कबाट 4 करोड रुपियाँको सुन्तला निकासी भएको छ। पूरै गाउँबाट 2,86,000 किलोग्राम सुन्तला निकासी भएको बाँसखर्काका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष जगत बहादुर खत्रीले यसपालि प्रति किलो 140 रुपियाँका दरले 4 करोड मूल्य बराबरको सुन्तला निकासी भएको जानकारी दिनुभयो। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको 13 राष्ट्रिय महाधिवेशन भैरवमा हुने भएको छ। नेपाली पशुपन्छी औषधि क्षेत्रको समुचित उपयोग तथा बृहत्तर विकास गर्ने उद्देश्यले गुणस्तरीय औषधिको उपलब्धता व्यावसायिक संरक्षणमा हाम्रो ऐक्यबद्धता भन्ने मूल नाराका साथ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको राष्ट्रिय महाधिवेशन भैरवमा हुने भएको हो। आगामी फागुन 20 र 21 गते आयोजना हुने राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको भैरवमा हुने संघले जनाएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशिको 5 मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। धनगढ़ी रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई 2-1 गोल अन्तरले हराउँदै मनाङले सुखद शुरूआत गरेको हो। मनाङलाई जित दिलाउन अञ्जन विष्ट र विमल राणाले 1-1 गोल गरे। दिल्लीका लागि कृष्णले 1 गोल फर्काए। आयोजक सुदूरपश्चिम 11 स्पोर्ट क्लब धनगढ़ीले आयोजना गरेको प्रतियोगितामा 10 टीमको सहभागिता रहेको छ। आयोजक सुदूरपश्चिम 11 सहित मनाङ, दिल्ली हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्याब्रोनको एफनिर फुटबल क्लब, फ्रेन्च क्लब, बागमती युथ क्लब, न्युरो टीम र मसिन्द्र फुटबल क्लब रहेका छन्। प्रतियोगिताको विजेताले 21 लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले 10 लाख नगद प्राप्त गर्नेछ। नेपाल सुपर लीग एनएसएलको साबिक विजेता टीम काठमाडौँ रेन्जर्सले बाल गोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। ललितपुरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँले दोस्रो संस्करणका लागि महर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो। त्यस्तै काठमाडौँले मार्क खेलाडीमा राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुलाई अनुमोदन गरेको छ। काठमाडौँका डाइरेक्टर विज्ञानराज शर्माले मुख्य प्रशिक्षक महर्जन र मार्की खेलाडी कुथुसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। पहिलो संस्करणको उपाधि काठमाडौँले जित्दा विकेश कप्तान र बाल गोपाल नै मुख्य प्रशिक्षकमा रहेका थिए। एनएसएलको दोस्रो संस्करण चैत 26 देखि जेठ 7 गतेसम्म आयोजना हुनेछ। दोस्रो संस्करणको प्रतियोगिता 2 सहरमा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा हुनेछ। पहिलो संस्करण 10 रन रंगशालामा आयोजना भएको थियो। पहिलो संस्करणमा 7 टोलीले प्रतिस्पर्धा गरेका थिए।
अझै बम अब मौसम। आज प्रदेश नम्बर 1 गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तारूढ़ गठबन्धनको आग्रह। सुशासन, स्थायित्व र विकासका लागि बनेको सत्ता गठबन्धन अझै अघि बढ़ने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। संयुक्त राष्ट्रसंघको आपतकालीन महासभामा नेपालद्वारा रूसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान। राष्ट्रिय सभाका 20 जना सांसदको पदावधि आजदेखि सकिँदै। नेपाल आयल निगमद्वारा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि पेट्रोल मट्टीतेल र डिजलमा प्रति लिटर 5 रूपियाँका दरले मूल्य वृद्धि, युक्रेनका राष्ट्रपतिद्वारा सार्थक वार्ताका लागि रसियासँग आग्रह र रसिया र युक्रेन सर्वसाधारणलाई उद्धार गर्न सीमा क्षेत्रमा मानवीय मार्ग खोल्न सहमत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।